शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चुब लोनसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल पुस 13 गते सोमबार, नेपाल सम्बत 1141, डिसेम्बर 28 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
चीनको उच्चस्तरीय टोली नेपालमा, नेकपालाई फुटबाट जोगाउन कसरत।
नेकपाका अधिकांश पार्टी कार्यालयमा दोहोरो तालाबन्दी, प्रदेश एकका मुख्यमन्त्री विरुद्ध पनि अविश्वासको प्रस्ताव।
कोरोना खोप 3 चरणमा ल्याउने तयारी, निजी अस्पताल कोविड सूचीबाट हटाइए।
विश्वभर एकै दिन करिब 4 लाख कोरोना संक्रमित थपिए, 6,000 बढीको मृत्यु। युरोपमा कोरोना विरुद्धको खोप अभियान सुरु।
र इङ्ग्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकियो।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दितो नमान्ने होला?
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। चिनिया राजदूत हौ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनिया उच्चस्तरीय टोली काठमाडौँ आइपुगेको छ। नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनैतिक र संवैधानिक अन्यलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ। चिनिया राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा 4 सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ। टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने म्यान्डेट लिएर आएको छ। 2.5 वर्ष अघि नेपालका 2 कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद विघटन र नेकपा विभाजनबाट चिन्तित छ। यही बिन्दुबाट नेपालमा अस्थिरता र अन्यल सुरु हुने र विदेशीको प्रभाव बढ्ने हो कि भनेर चीन चिन्तित छ। चिनिया दूतावास निकट स्रोतले भन्यो, चीनको सद्भाव चासो व्यक्त गर्न मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो। टोलीले हिजो साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ। नेपालमा राजनीतिक स्थायित्व, समृद्धि, विकास, निर्णय प्रक्रियालाई बाह्य मुलुकको हस्तक्षेप होस् भन्ने हामी चाहन्छौँ चीन आफ्नो सामर्थ्यले भ्याएसम्म विकास प्रक्रियामा र कोभिड-19 विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहकार्य गर्न प्रतिबद्ध छ। राष्ट्रपति भण्डारीलाई चिनिया टोलीले आफ्ना राष्ट्रपति सीको सन्देश सुनाएको छ। विकसित पछिल्लो घटनाक्रमले नेपाल अस्थिर हुने, अरू कसैको दबाब वा प्रभावमा पर्ने हो कि भन्नेमा बेजिङको चासो छ। सरकार मात्र होइन, राजनीतिक रूपमै नेपालमा अस्थिरता हुने हो कि भन्ने चिन्ता छ र यही अस्थिरताको जगमा नेपाली भूमिलाई बाहिरी शक्तिले प्रयोग गर्छन् कि भन्ने मूल चिन्ता छ। चिनिया दूतावास नजिक स्रोतले भन्यो, वैदेशिक चलखेल हुनसक्छ र चीन विरुद्ध नेपाली भूमि प्रयोग हुनसक्छ भन्नेमा बेजिङ सजग छ। अहिलेको अवस्था थप तरल हुँदै गएर नेपालमा इन्डो अमेरिकन प्रभाव बढ्न सक्ने बेजिङको आशंका छ। यो भ्रमण अलिकति संवेदनशील समयमा भएको छ। भेटवार्ताहरूमा राजदूत मात्रै जाने कार्यक्रम छ, अरू कूटनीतिक अधिकारीहरूलाई सामेल गराइएको छैन। चिनिया कूटनीतिक स्रोतले भन्यो, नेकपाका दुवै पक्ष र प्रतिपक्षी दलहरूसँग छलफल हुन्छ। स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पछिल्लो कदमले नेपालको राजनैतिक स्थायित्वमा नकारात्मक असर नपर्ने बताउनु भएको छ। पुलुकमा निर्वाचन घोषणा भएको छ, राजनैतिक दलहरूले निर्वाचनमा गएर ताजा जनादेश प्राप्त गर्नेछन्, त्यसले नेपालको स्थायित्व र विकासमा थप योगदान पुर्याउँछ। राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो, राष्ट्रपति भण्डारीले नेपालमा चीन विरोधी गतिविधि हुन नदिने भन्दै चिनिया टोलीलाई आश्वस्त पार्नु भएको थियो। चिनिया पक्षले नेकपाको पुनः एकीकरणको सम्भावनाबारे चासो राखेको थियो। तपाईँहरूबीच अब एकताको सम्भावना छ कि छैन भन्ने चीनको प्रश्न छ। हालै चिनिया दूतावासका अधिकारीलाई भेटेका नेकपाका एक नेताले भने, मुख्य विषय सत्तारूढ दल विभाजन भएकाले नेपालको आत्मनिर्णयको हैसियत तलमाथि हुन्छ कि भन्ने बेजिङको चिन्ता छ। त्यस्तो अवस्थामा नेपाल र चीन दुवैलाई क्षति हुनेछ भन्ने उहाँको मूल्याङ्कन छ। नेकपाको उद्धारमा आयो चिनिया टोली नेकपाको विभाजनमा चिन्ता मात्र होइन, राजनैतिक र संवैधानिक अन्यलबीच भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो पनि बोकेर आएको छ। नयाँ पत्रिकामा समाचार छ।
चिनिया टोली नेकपाभित्रको विवाद मत्थर पार्नको लागि नेपाल आएको बताइए पनि यो भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर छ। परराष्ट्र मन्त्रालयले चिनिया प्रतिनिधि मण्डलको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। उहाँहरू राजनीतिक दलको निमन्त्रणामा आएको हुनसक्छ। भ्रमणबारे मन्त्रालयले जानकारी छैन र मन्त्रालयले समन्वय पनि गरेको छैन। मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो, सामान्यतय बहालवाला र महत्त्वपूर्ण सार्वजनिक पदमा बहाल भइसकेका व्यक्तिहरूले विदेशी मुलुकका प्रतिनिधिसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई सँगै राख्नुपर्ने हुन्छ, तर व्यवहारमा भने त्यस्तो देखिँदैन। चिनिया प्रतिनिधिमण्डलले सुरक्षाको लागि नेपाल प्रहरीले उपलब्ध गराउन खोजेको सुरक्षा पनि लिन अस्वीकार गरेको जनाएको छ। यसो भनिए पनि चिनिया दूतावास आसपास र उनीहरू हिँड्ने सम्भावित ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभएको छ। चार सदस्यीय प्रतिनिधिमण्डल विमानस्थलबाट सोझै चिनिया दूतावास पुगेको थियो। नेकपा विभाजन रोक्न आएको चिनिया टोलीबारे परराष्ट्र मन्त्रालय बेखबर नागरिक दैनिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफू विरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटन नै गरिदिनुभयो। अब बस्ने राष्ट्रिय सभा बैठक उहाँलाई घाँडो हुने भएको छ। संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको सङ्घारमा पुगेपछि सङ्घीय संसदको उपल्लो सदन राष्ट्रिय सभा अब कसरी अघि बढ्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ। संविधानत प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभाले आफ्नो केही निश्चित काम गर्न सक्छ, तर सभाको बैठकमा उठ्ने विषयले प्रधानमन्त्री ओलीलाई निकै अप्ठ्यारोमा पार्ने देखिन्छ। पुष 17 गते राष्ट्रिय सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान भएको हो। संसद सचिवालयले निर्वाचन आयोगको पत्र नआएसम्म नेकपालाई सत्तापक्षकै सिटमा बस्ने व्यवस्थालाई कायम राखेको छ। प्रचण्ड नेपाल समूहका सांसदले भने राष्ट्रिय सभामा प्रतिपक्षको भूमिका खेल्ने प्रष्टै भएको छ। यसबाट राष्ट्रिय सभामा सरकारले दुई विकल्प रोज्न सक्ने देखिएको छ। पहिलो विकल्पका रूपमा अधिवेशन दुई चार दिनमै अन्त्य गरिदिने र दोस्रो अधिवेशन चले पनि बैठक निकै लामो अन्तरालमा बोलाउने। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाको भूमिका पनि प्रधानमन्त्रीलाई सहयोग पुर्याउने नै देखिएकाले सरकारलाई सहयोग पुग्ने गरी उहाँले बैठक बोलाउन सक्ने देखिन्छ। तर अधिवेशन दुई चार दिनपछि नै अन्त्य गर्ने सम्भावना बढी देखिन्छ, किनभने बैठक लामो अन्तरालमा बोलाए हामी अध्यक्षलाई घेराबन्दी गर्नेछौँ। प्रचण्ड नेपाल समूहका एक नेताले भने हामी संसदमा प्रतिगमन विरुद्ध अवश्य नै प्रस्तुत हुनुपर्नेछ, जसबाट प्रधानमन्त्रीको कडा विरोध गर्ने नै छौँ। सरकारले गरेका धेरै कामको लथालिङ्ग अवस्थाको विवरण, विभिन्न निकायमा भएका भ्रष्टाचारका विषयमा जोडदार आवाज उठाउने पनि उहाँले बताउनुभयो। राष्ट्रिय सभा 59 सदस्यीय छ, जसमा राष्ट्रिय सभाका अध्यक्ष तिमल सिन्हा र उपाध्यक्ष शशिकला दाल बाहेक जोड्दा 57 सदस्य हुन्छ। तीमध्ये 24 प्रचण्ड नेपाल समूहमा देखिएका छन्। राष्ट्रिय सभा सदस्यमा गत असोज 1 गते नियुक्त वामदेव गौतम तटस्थ देखिनु भएको छ। ओली समूहतर्फ 23 सांसद छन्, काङ्ग्रेसका 6 सदस्य छन्। प्रधानमन्त्रीलाई राष्ट्रिय सभा पनि घाँडो, नागरिक दैनिकमा समाचार छ।
नेकपाका दुई समूहबीच केन्द्रमा बहुमत देखाउने कसरत भइरहँदा प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी कार्यालय कब्जा र तालाबन्दी बढेको छ। प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षबीच कार्यालयहरूमा स्वामित्व दावी गर्ने होडबाजी नै चलेको छ। विभाजित मनस्थितिबीच पार्टी गतिविधिलाई व्यवस्थित सञ्चालन गर्ने विगतको परिपाटी तोडिएको छ। आपसमै झडप निम्तिएको छ। खास गरी 6 पुसपछि पार्टी कार्यालय कब्जाको लहर चलेको हो। 9 पुसमा आफ्नो समूहको केन्द्रीय बैठक समापनपछि बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा प्रचण्ड नेपाल समूहले पत्रकार सम्मेलन गर्यो। त्यस लगत्तै प्रचण्ड नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितको समूह तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको बल्खु पुगी स्वर्गीय मदन भण्डारीको शालिकमा माल्यार्पण गर्यो। नेत्र त्रैले बल्खुको जग्गा पनि अवलोकन गरे। उनीहरूलाई 11 पुसमा ओली पक्षका नेता महेश बस्नेतले बल्खु र धुम्मराईमा आँखा नलाउन चेतावनी नै दिए। देशभर दुई समूहबीच पार्टी कार्यालयको मुद्दा पेचिलो बनेको पछिल्ला उदाहरणहरू यी हुन्। कञ्चनपुर र त्यसै गरी कैलाली हेटौँडामा कार्यालयमा एकापसले ताला लाउन होडबाजी नै चलाएका छन्। जनकपुरमा नेकपा कार्यालयमा सुरक्षाकर्मीको निगरानी बढाइएको छ। प्रदेश दुईका जिल्लाहरूमा प्रचण्ड नेपाल समूहको भेला भएको छ। सिराहा जिल्ला कार्यालय प्रचण्ड नेपाल समूहको नियन्त्रणमा रहेको छ। नुवाकोटमा पार्टी कार्यालयमा ताला तोडफोड भएको छ। ओखलढुङ्गामा पनि तालामाथि ताला, दुवै पक्षका नेता सडकमा उत्रिएका छन्। झापाको पार्टी कार्यालयमा न विरोध न समर्थन भएको छ। नेकपाका कार्यालयमा 24 घण्टा सुरक्षाकर्मी खटाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। देशभरका नेकपा पार्टी कार्यालयमा झडप बन्न थालेपछि गृह मन्त्रालयले 24 घण्टा सुरक्षाकर्मी खटाउन प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिएको हो। नेकपाका पार्टी कार्यालय अधिकांश ठाउँमा दोहोरो तालाबन्दी, ताला तोडफोड पनि नयाँ पत्रिकामा समाचार छ।
सत्तारूढ दल नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट बढेको छ। बागमती प्रदेशपछि हिजो दाहाल प्रचण्ड नेपाल समूहले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। ओली समूहका मुख्यमन्त्री राई भने अन्य दलसँगको सहकार्यमा बहुमत जुटाउने तयारीमा देखिनु भएको छ। मुख्यमन्त्री शेरधन राईले हिजो शनिबार साँझै मात्रै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको थियो। तिनै आङ्बो प्रस्तावक रहेर मुख्यमन्त्री विरुद्ध प्रदेश सभा सचिवालयमा 37 सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। प्रचण्ड नेपाल समूहका एक मन्त्री र दुई राज्यमन्त्रीले हिजो सामूहिक राजीनामा दिएका छन्, जसमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग वन तथा पर्यटन राज्यमन्त्री विजय कुमार विश्वास रहेका छन्। मन्त्रीको बर्खास्ती, राजीनामा र अविश्वास प्रस्ताव दर्तापछि प्रदेश एकमा कसले बहुमत पुर्याउने भन्ने जोड घटाउ सुरु भएको छ। दुवै समूहले भेला र छलफल आइतबारदेखि नै बाक्लै गर्न थालेका छन्। प्रचण्ड नेपाल समूहबाट मुख्यमन्त्री प्रस्तावित भीमप्रसाद आचार्य आफ्नो पक्षमा अझै सांसद जोड्न र अन्य दललाई फकाउन लाग्नु भएको छ। आचार्यले आइतबार हिजो विराटनगरमा आफ्नो समूहमा छलफल चलाउनुभयो। म अहिले मिटिङमा छु, पछि कुरा गरौँला। घटनाक्रमका विषयमा जिज्ञासा राख्दा सम्पर्क गर्दा उहाँले आचार्यले भन्नुभयो। ओली पक्षका मुख्यमन्त्री राई अविश्वासको प्रस्तावमा हस्ताक्षर नगर्ने सांसदको विवरण निकाली आफ्नो पक्ष बलियो बनाउन लाग्नु भएको छ। प्रदेशमा सकस आजको अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
नमस्ते काका, के गरिरहनु भएको?
है, तरकारी बारीमा जति युरिया मल हाले पनि बाली सप्रेको होइन, कति मल मात्र हाल्नु?
होइन काका, माटो सारो भएमा, खन्दा ठुल्ठुला डल्ला निस्केमा, बाली नसप्रेमा, पात डाँठमा पहेँलो वा अन्य टिका धर्सा देखिएमा माटोको समस्या हुन सक्छ।
त्यसो भए के गर्ने त बाबु?
माटोको जाँच गर्नुपर्छ काका। सबैभन्दा पहिले जमिन खाली भएको बेला कृषि प्राविधिकको सल्लाह अनुसार माटोको नमुना लिने र जाँचको लागि प्रयोगशालामा पठाउनु पर्छ। प्रयोगशालाले जाँचेर माटो अम्लीय भए नभएको, प्राङ्गारिक मल पुगे नपुगेको, अन्य मल के कति हाल्नुपर्छ, माटो जाँचको रिपोर्ट सहित बुझाइदिनेछन्।
ओहो, यस्तो माटो जाँच्ने प्रयोगशालाको सेवा कहाँ कहाँबाट पाउन सकिन्छ त बाबु?
हाम्रा सबै प्रदेशमा माटो परीक्षण प्रयोगशालाहरू छन्। बागमती प्रदेशका लागि माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडामा माटोको नमुना पठाई जाँच गराउन सकिन्छ। माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको आन्तरिक झगडा व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो। ओलीको उक्त कदमका कारण नेकपा राजनीतिक रूपले दुई पक्षमा विभाजित भयो। तिनीहरूमध्ये एउटा पक्ष निर्वाचन र अर्को पक्ष प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्। प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको अर्को दल नेपाली काङ्ग्रेस भने पुनर्स्थापना वा निर्वाचन कुनै पक्षमा भन्ने अहिलेसम्म खुलेको छैन, उक्त कदमको विरोध भने जनाइरहेको छ। नेता रामचन्द्र पौडेल सहितका केही नेताले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै पुनर्स्थापनाको पक्षमा सडकमा उत्रनुपर्ने मत राख्दै आएका छन्। अदालतले संविधानको अक्षर, भावना र संविधान निर्माणकर्ताको आशयलाई ध्यानमा राखेर न्यायमूर्तिले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने उनीहरूको तर्क छ। 2059 सालमा विघटित संसद सडक आन्दोलनबाटै पुनर्स्थापना भएको भन्दै पौडेलसहितका नेताहरू अदालतबाट पुनर्स्थापना नभए सडकमै सडकबाटै गर्नुपर्ने भनिरहेका छन्। अहिले संविधान अनुसार प्रधानमन्त्रीले आफ्नो सीमामा रहेर काम गर्नुपर्छ, बहुमतको व्यवस्थापन गर्न सक्दासम्म शासन गर्ने हो, नसकेका दिन अर्कालाई हस्तान्तरण गर्ने हो, पौडेलले भन्नुभयो। अहिले जस्तो एउटै पार्टीको बहुमत भए पनि विपक्षी दललाई सरकारको विकल्प दिने बाटो संविधानले दिएको बताउँदै पौडेलले संविधान पल्टाएर हेर्ने बित्तिकै पुनर्स्थापनाको विकल्पै नभएको तर्क गर्नुभयो। संसद पुनर्स्थापना नहुने र निर्वाचन पनि नहुने खतरा मुलुकमा बढ्दै गएको आशंका उहाँले व्यक्त गर्नुभएको छ। अहिलेको संविधान परिवर्तन भत्कन नदिन संसद पुनर्स्थापनाको विकल्प छैन, उहाँले भन्नुभयो। काङ्ग्रेस चुप लागेर बस्न सक्दैन, उहाँ विगतमा जस्तै सडकबाट भए पनि प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने पक्षमा देखिनु भएको छ। तर सभापति शेरबहादुर देउवा सहितका बहुसंख्यक नेताहरू प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अब अदालतको विषय भइसकेको जनाउँदै त्यसको पक्ष वा विपक्ष पार्टी विवाद उभिन नहुने पक्षमा छन्। अदालतले पुनर्स्थापनाको पक्षमा फैसला गरे त्यसलाई स्वागत गर्ने र नत्र आफ्नो पक्षमा एक तिहाई भन्दा कम संख्या रहेको प्रतिनिधि सभा स्थापनाको पक्षमा जोडबल गर्न नहुने मत राख्दै आएका छन्। कंग्रेसमा सकस शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
सरकारले कोरोना भाइरस COVID-19 विरुद्धको खोप ल्याउने तयारी सुरु गरेको भए पनि भण्डारण क्षमता मात्रै होइन बजेट पनि अभाव देखिएको छ। सबै देशवासीका लागि खोप ल्याउन 48 अर्ब लाग्ने भए पनि अहिलेसम्म कोषमा 20 करोड मात्रै जम्मा भएको छ। कोरोना खोप 3 चरणमा ल्याउने तयारी छ। पहिलो चरणमा 3% नागरिकलाई लगाउने लक्ष्य लिएको छ, तर यही खोप पनि सामान्य चिस्यानमा राख्ने भण्डारण क्षमता पनि छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार सामान्य चिस्यानमा राखिने खोप 2-8 डिग्री सेन्टिग्रेड भण्डारण क्षमता समेत सबै प्रदेशमा छैन। प्रदेश 2 र कर्णाली प्रदेशमा सामान्य चिस्यानमा राखिने खोप भण्डारण क्षमता पनि नभएको देखिएको छ। अहिले अन्यको तुलनामा फाइजरको खोप निकै अगाडि देखिएको छ, तर यसको भण्डारण क्षमता नेपालमा सम्भव नभएको स्वास्थ्य अधिकारी बताउँछन्। यो अत्यन्तै चिस्यान भण्डारण क्षमता -70 डिग्री सेन्टिग्रेडमा राख्नुपर्छ, तर यो नेपालमा भण्डारण गर्ने क्षमता छैन। यसका लागि सबै तहमा सम्पूर्ण रूपले भण्डारण बनाउनु पर्ने भएकाले अहिलेको अवस्थामा फाइजरको खोप ल्याउन नसकिने स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ। परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार सामान्य भण्डारणको व्यवस्थापन गर्दा 2-8 डिग्रीसम्म र -20 डिग्री सेन्टिग्रेडको खोप भण्डारणमा समस्या आउँदैन, तर -70 डिग्री सेन्टिग्रेडको भण्डारण भने तत्काल सम्भव देखिएको छैन, डाक्टर गौतमले भन्नुभयो। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा 3% अर्थात् 9,11,342 जनालाई कोभिड विरुद्धको खोप लगाइनेछ, जसमा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति छन्। उनीहरूका लागि 18,42,951 भायल खोपको सामान्य भण्डारण गर्नुपर्नेछ, तर 2 प्रदेशमा सम्भव छैन। त्यस्तै दोस्रो चरणमा कुल जनसङ्ख्याको 17% अर्थात् 51,64,269 जनामा खोप लगाइनेछ। कोरोना खोप 3 चरणमा ल्याउने तयारी, भण्डारण क्षमता कमी, बजेट पनि अभाव, 2 प्रदेशमा सामान्य चिस्यान पनि छैन। नयाँ पत्रिकामा समाचार छ।
सरकारले COVID-19 बिरामीका लागि सय आइसियू भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाइएको छ। अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निशुल्क उपचार र परीक्षण गरिनेछ। निजी अस्पतालका मेडिकल कलेजमा भने कोभिडको उपचार हुनेछ। हाललाई सरकारी अस्पतालमै कोभिड बिरामीको लागि जनरल बेड, आइसियू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकोले थप आवश्यक भएसम्म निजी अस्पतालबाट दिइने निशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो। उहाँका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पताललाई निशुल्क कोभिड उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ। स्वास्थ्य मन्त्रालयले आइतबार 12 बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर 10 दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचार बापतको रकम शोध भर्ना गर्ने जनाएको छ। 52 सरकारी 27 निजी स्वास्थ्य निकायबाट कोभिडको निशुल्क उपचार र परीक्षण हुँदै आएको थियो। निजी स्वास्थ्य निकायमध्ये 8 मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन। अहिले सबैजसो अस्पतालमा कोभिड बिरामीलाई बेड, आइसियू र भेन्टिलेटर सेवा पाउन गाह्रो छैन, डाक्टर अधिकारीले भन्नुभयो। केस कम भएको र संक्रमितहरू घरमै बस्ने गरेकाले यस्तो भएको हुन सक्छ। कोभिडको जटिलताले गर्दा आइतबार देशभर 235 जना आइसियू र 53 जना भेन्टिलेटरमा गरी कुल 288 जना सघन उपचारमा छन्। बागमती प्रदेशमा 82 जना आइसियू र 27 जना भेन्टिलेटरमा रहेका छन्। निजी अस्पताल हटाइए कोभिड सूचीबाट, कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन, thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या, कति दिनपछि भेटेको आज।
ए दिदी, कोरोनाले साथी नाता गोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउँ जाउँ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। संखुवा सभाको चैनपुर नगरपालिका चार मैदानेमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच गोली हानाहान भएको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले हिजो दिउँसो 3 बजेतिर भिडन्त भएको जानकारी दिनुभयो। विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि नियमित गस्तीमा रहेका प्रहरीले जवाफी फायरिङ गरेको डिएसपी मल्लले बताउनुभयो। त्यस क्षेत्रमा लुकेर बसेको विप्लवका जिल्ला इन्चार्ज उत्तर कुमार भनिने युवराज राई समेतका कार्यकर्ताले गोली चलाएका हुन्। डिएसपी मल्लले भन्नुभयो, प्रहरीले फायर खोलेपछि विप्लव कार्यकर्ता भागेको उहाँले बताउनुभयो। प्रहरीले केही विस्फोटक सामग्री बरामद गरेको जनाइएको छ। घटनापछि विप्लव कार्यकर्ताको खोजीका लागि थप प्रहरी परिचालन गरिएको आजका पत्र पत्रिकामा समाचार छ।
देशभरका स्वास्थ्य कर्मी विभिन्न 18 बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्। एक महिनासम्म उनीहरूका मागमा वास्ता नगरेको सरकारले देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि वार्ता टोली गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार वार्ता समितिमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम र प्रशासन महाशाखाका सहसचिव दामोदर रेग्मी सदस्य छन्। समितिका संयोजक डाक्टर पोखरेलले केही दिनभित्रै वार्ता गरी समस्या समाधान गर्ने बताउनु भएको छ। देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा सरकारद्वारा वार्ता टोली गठन नयाँ पत्रिकामा समाचार छ।
महोत्तरीको गौशाला एक महलनिया पोखरीको पोखरीकी बिनादेवी सदा सुत्केरी भएको 1.5 महिना पनि पुगेको छैन। पोखरीको डिलमा परालो छ्याएर नवजात छोरी रुबीसँग बस्नुहुन्छ। आमा छोरी दिउँसोको पारिलो घाम ताप्छन्, जहाँ घामको प्रकाश पर्छ त्यहीँ सर्छन्। महोत्तरीको गौशाला एक महलनियाकी सदाले दिउँसो त घाम तापेर जसोतसो जाडो छल्छिन्, उनलाई रात गुजार्न हम्मे पर्छ। मुटुसम्मै छुने जाडो बढ्दो छ, तर उनको न घर छ न त न्यानो ओढ्ने ओछ्याउने नै। पोखरी किनारमा छाप्रो बनाएर बस्नु परेको छ। खरपत्ताले बेरा लगाएको छु, जाडो त त्यत्तिकै छ। पोखरीको पानीले झनै शरीर चिस्याउँछ, चिसोले रातभर सुत्न सकिँदैन। उनले भनेकी छन्, गरिबलाई नआओस् जाडो। अन्नपूर्ण पोस्टमा समाचार छ।
COVID-19 समग्र अर्थतन्त्रलाई धराशयी बनाइरहेको बेला नेपाल आयल निगमले भने 4 अर्ब 12 करोड रुपियाँ नाफा गरेको छ। ब्याज आम्दानी ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम नाफामा गएको हो। निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2076-77 12 अर्ब 87 करोड नाफा भएको छ, जबकि आर्थिक वर्ष 2075-76 8 अर्ब 75 करोड रुपियाँ मात्रै नाफा भएको थियो। रक्सोल अम्लेगञ्ज पेट्रोलियम पाइपलाइन र मुद्दती निक्षेपमा लगानी गरी कमाएको ब्याजका कारण पनि नाफा बढेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो। आयल निगमको नाफा 12 अर्ब 87 करोड। कान्तिपुरमा समाचार छ।
सरकारले चालु आर्थिक वर्षको बितेका 5.5 महिनामा विनियोजित बजेटको जम्मा 11.12% मात्रै पुँजीगत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष 77-78 को बीतेका 5.5 महीना अर्थात् 11 पुससम्ममा 39,24,28,00,000 रुपियाँ मात्रै खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले 3,52,91,75,00,000 रुपियाँ पुँजीगत खर्च विनियोजन गरेको छ। पुँजीगत खर्चमध्ये 11.12% मात्रै खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब 6.5 महिनाभित्र 88.88% पुँजीगत खर्च गर्नुपर्ने हुन्छ। 11.12% मात्रै पुँजीगत खर्च। राजधानी दैनिकमा समाचार छ।
बुटौली स्थित कोरोना विशेष अस्पतालबाट एकजना कोरोना संक्रमित बेपत्ता भएका छन्। कोरोना पुष्टि भएसँगै गत बुधबार बिहान अस्पतालको आइसियूमा भर्ना भएका बुटौल 13 55 वर्षीय पुरुष बेपत्ता भएका हुन्। शौच गर्न शौचालय गएका ती संक्रमित शौचालयबाटै जंगलतिर भागेको अस्पतालले पुष्टि गरेको छ। अस्पतालका कर्मचारी र कुरुवाहरूले केही बेर पिछा गरे पनि राजमार्ग पार गरेर जंगल पसेपछि नियन्त्रणमा लिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो। आइसियूबाटै कोरोना संक्रमित बेपत्ता पत्र पत्रिकामा समाचार छ।
काठमाडौँ तराई मधेस द्रुत मार्गमा पर्ने 3 खण्डको सुरुङ मार्गसँगै हाई ब्रिज निर्माणका लागि 2 चिनिया कम्पनी संक्षिप्त सूचीमा छनौट भएका छन्। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पहिलो चरणको सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चकडा इन्जिनियरिङ कम्पनी संक्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिनुभयो। सूचीकृत भएका कम्पनी चिनकै उत्कृष्ट 10 निर्माण कम्पनी मध्येका हुन्। द्रुत मार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ। दोस्रो चरणको सुरुङ मार्ग निर्माणका लागि पोली चकडा इन्जिनियरिङ कम्पनी मात्रै संक्षिप्त सूचीमा सूचीकृत भएको छ। छनौट हुने कम्पनीले ट्विन डबल लेन मापदण्डको सुरुङ मार्ग, हाइब्रिज र हाइब्रिजसँगैका केही भाग, द्रुत मार्गको समतल भाग समेत निर्माण गर्नेछन्। पौडेलले भन्नुभयो, काठमाडौँ तराई मधेस द्रुतमार्ग सुरुङ खण्डका लागि 2 कम्पनी छनौट। गोर्खापत्रमा समाचार छ।
मङ्सिर अन्तिम साता विश्व बैंक, एसियाली विकास बैंक, एडिबी लगायतका विकास साझेदारले 8.5 अर्ब रुपियाँ सहायता गर्ने घोषणा गरे। कोरोना भाइरस COVID-19 संक्रमण सन्त्रासका कारण नेपालको आर्थिक क्षेत्रमा परेको असर न्यूनीकरणको लागि विकास साझेदारले 7.4 बिलियन डलर अर्थात् 8.5 अर्ब खर्ब लगानीको घोषणा गरेका थिए। नेपालका प्रमुख विकास साझेदार विश्व बैंक, एडिबी, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान सहयोग नियोग जाइका, कोरियाली सहयोग नियोग कोइका, नर्वे स्विस सहयोग नियोग एसडिसी, युके संयुक्त राष्ट्रसङ्घ, अमेरिकी सहयोग नियोग युएसआइडी लगायतका दात्री निकायले यति धेरै ठूलो सहायता गर्ने घोषणा गरेका हुन्। कोरोनापछि वैदेशिक सहायता प्रतिबद्धता 9.5 खर्ब, प्राप्ति 34 अर्ब मात्रै। कारोबार दैनिकमा समाचार छ।
र निर्वाचन आयोगले आगामी वैशाख 16 गते 18 वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृह कार्य अगाडि बढाएको छ। आयोगले 2078 वैशाख 17 र 27 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृह कार्य अघि बढाएको हो। युवा मतदाता समेट्दै आयोग वैशाख 16 गते 18 वर्ष उमेर पुग्नेलाई मतदाता नामावलीमा समेट्ने गृह कार्य। गोर्खापत्रमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर झन्डै 4 लाख मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा धेरै 1,21,000, बेलायतमा 30,500, रसियामा 28,284, भारतमा 20,333 तथा ब्राजिलमा 18,000 मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा थपिएका सहित विश्वभर कोरोना संक्रमितको कुल संख्या 8,11,00,000 पुगेको छ। यस्तै पछिल्लो 24 घण्टामा विश्वभर 7,000 मानिसको मृत्यु भएको छ। कोरोना संक्रमणबाट अमेरिकामा 1,192, रसियामा 552, जर्मनीमा 345, ब्राजिलमा 311, बेलायतमा 316 तथा भारतमा 281 जनाको मृत्यु भएको छ। विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या कुल 17,71,000 पुगेको छ। यस्तै 5,72,00,000 मानिस संक्रमण मुक्त भएका छन्। यसैबीच स्वास्थ्यको उच्च जोखिममा रहेका युरोपमा नयाँ खोप अभियान सुरु भएको छ। फ्रान्स र इटली लगायतका युरोपेली संघका आधा दर्जन देशहरूले आइतबार हिजोबाट कोरोना विरुद्धको खोप अभियान सुरु गरेका छन्। जर्मनी, हङ्गेरी र स्लोभाकियाले शनिबारदेखि नै खोप दिन सुरु गरेका हुन्। युरोपेली देशहरूले स्वास्थ्यको उच्च जोखिममा रहेका वृद्धवृद्ध, बुढाबुढी, स्वास्थ्य सेवाका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेका छन्। फ्रान्समा 78 वर्षीय महिलालाई कोरोना भाइरस विरुद्धको खोप लगाएर आइतबार अभियान सुरु गरिएको हो। अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले विकास गरेको खोप आइतबार पेरिस नजिकैको सेन सदनी स्थित सेभ्रा अस्पतालमा पहिलोपटक लगाइएको हो। युरोपमा सुरु भयो खोप अभियान। विभिन्न पत्र पत्रिकामा समाचार छ।
अब खेल समाचार. इङ्ग्लिस प्रिमियर लिग फुटबलको साबिक विजेता लिभरपुल वेस्ट ब्रोमबिच अल्भियोनसँग बराबरीमा रोकिएको छ. गैराती घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल वेस्ट ब्रोमसँग एक एक गोलको बराबरीमा रोकिएको हो. लिभरपुलका लागि सुरुवाती 12 मिनटमै जोएल माटिपको पासमा साडियो मानेले गोल गरेका थिए. त्यसपछि लामो समयसम्म 1-0 अगाडि रहेको लिभरपुल विरुद्ध 82 मिनटमा वेस्ट ब्रोमका सेमी अजयले गोल गर्दै खेल बराबरीमा ल्याए. त्यसपछि कुनै पनि टोलीबाट गोल भएन. गैरातीको बराबरीसँगै शीर्ष स्थानको लिभरपुलले 15 खेलबाट 32 अङ्क पुर्याएको छ. 19 स्थानमा रहेको वेस्ट ब्रोमले 15 खेलबाट 8 अङ्क जोडेको छ. यस्तै गैरातीको खेलमा टोटनह्याम हट्सपर पनि वुल्भरह्याम्प्टनसँग बराबरीमा रोकिएको छ. वुल्भ्सको मैदानमा टोटनह्यामले सुरुवाती 1 मिनटमै गोल गरे पनि सुरुवाती अग्रता जगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो. टोटनह्यामका लागि टाङवे डम्बेले एक गोल गरेका थिए. 1-0 अग्रतासहित लामो समय चलेको खेलको 600 मिनटमा वुल्भ्सका लागि रोमाइन सैसले गोल गर्दै खेललाई बराबरीमा ल्याए. गैरातीको बराबरीसँगै टोटनह्याम 15 खेलबाट 26 अङ्क जोडेर तालिकाको 5 स्थानमा उक्लिएको छ. वुल्भ्स समान खेलबाट 21 अङ्क जोडेर 11 स्थानमा छ. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
चीनको उच्चस्तरीय टोली नेपालमा नेकपालाई फुटबाट जोगाउन कसरत.
नेकपाका अधिकांश पार्टी कार्यालयमा दोहोरो तालाबन्दी. प्रदेश एकका मुख्यमन्त्री विरुद्ध पनि अविश्वासको प्रस्ताव.
कोरोना खोप 3 चरणमा ल्याउने तयारी. निजी अस्पताल कोविड सूचीबाट हटाइए.
विश्वभर एकै दिन करिब 4 लाख कोरोना संक्रमित थपिए. 6,000 बढीको मृत्यु. युरोपमा कोरोना विरुद्धको खोप अभियान सुरु.
र इङ्ग्लिस प्रिमियर लिगको साबिक विजेता लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकियो.
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद. सन्चु र नरेन्द्र विदा हुन्छ. नमस्कार.
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar.